قادر مطلق خدا باپ اور بیٹے اور روح القدس کا فضل اور اطمینان آپ کو ہمیشہ حاصل ہوتا رہے، آمین۔ ہم انسان جو خدا پر ایمان رکھتے ہیں، ہمارے لیے بعض حالات اس قدر مشکل ہوتے ہیں، ہم کوشش کرنے کے باوجود ان سے نکل نہیں سکتے، یا کوئی کام ہماری مرضی کے مطابق نہیں ہو پاتا، تو ہم ایک جملہ کہہ کے، ایک فریز کہہ کے گزر جاتے ہیں کہ خدا کی مرضی ہی ایسی تھی۔ یہ فریز، یہ جملہ، یہ الفاظ، خدا کی مرضی سب سے زیادہ آسان سمجھے جاتے ہیں کہنے میں، لیکن سمجھنے اور قبول کرنے میں بہت مشکل ہوتے ہیں۔ ہمارے لیے، ہم ایمانداروں کے لیے خدا کی مرضی بہت اہم ہے، ضروری ہے، فائنل بھی ہے، لیکن ہمارے لیے ایک مشکل ہمیشہ سامنے کھڑی رہتی ہے۔ کیا ہم جان پاتے ہیں کہ خدا کی مرضی ہے کیا، کسی بھی کام میں، کسی بھی معاملے میں؟ خدا کی مرضی ہمارے لیے سوال ٹھہرتی ہے۔ بہت ضروری ہے یہ جاننا کہ خدا کی مرضی کیا ہے، ہم کس طرح سے خدا کی مرضی معلوم کر سکتے ہیں۔ سو آج خدا کے کلام میں سے ہم سیکھیں گے خدا کی مرضی، The will of God۔ جب ہم خدا کی مرضی کی بات کرتے ہیں تو پہلے ہمیں یہ اپنے سامنے رکھنا ہے کہ خدا کی مرضی کی بابت عمومی سوچ کیا ہے، ہم لوگ خدا کی مرضی کے بارے میں عام طور پر کیا سوچتے ہیں۔ خوشی ہو یا غم، بیماری ہو یا تندرستی، تنگی ہو یا خوشحالی، کامیابی ہو یا ناکامی، برکت ہو یا لعنت، زندگی ہو یا موت، غرض ہر معاملے میں ہم خدا کی مرضی قرار دے دیتے ہیں۔ ہم یہ ٹھپا لگا دیتے ہیں ہر بات پہ، ہم سٹیمپ کر دیتے ہیں کہ کوئی بھی کام ہے جو اس روئے زمین پر ہوتا ہے وہ خدا کی مرضی سے ہوتا ہے۔ یہ عام سوچ ہے۔ سورج نکلتا ہے، دن ہوتا ہے، رات ہوتی ہے، ہوائیں چلتی ہیں، موسم بدلتے ہیں، پانی بہتا ہے، زمین اپنی پیداوار دیتی ہے، انسانوں کی زندگی قائم رہتی، ختم ہوتی، بیماریاں آتی، تندرستی آتی ہے، کاروبار میں برکت ہے، اولاد میں برکت ہے، یا کچھ بھی ہماری زندگی میں پیش آتا ہے تو ہم قرار دے دیتے ہیں، اعلان کر دیتے ہیں کہ خدا کی مرضی سے ہوتا ہے، ہو رہا ہے، ہوتا رہے گا۔ کچھ لوگ ایسے ہیں جو کہتے ہیں ہمیں کوئی کام کرنے کی ضرورت نہیں، ہمیں محنت کرنے کی ضرورت نہیں، ہمیں فکر کرنے کی ضرورت نہیں، کوئی ہاتھ پاؤں مارنے کی ضرورت نہیں، سوچ بچار کرنے کی ضرورت نہیں، منصوبہ بندی کرنے کی ضرورت نہیں، حکمت عملی تیار کرنے کی ضرورت نہیں، کچھ بھی کرنے کی ضرورت نہیں، کیونکہ ہونا تو وہی ہے جو خدا کی مرضی ہے۔ تو پھر ہم کیوں کوشش کریں، ہم کیوں محنت کریں؟ پھر کئی لوگ ایسے ہیں جو ہر حادثے اور برائی کا ذمہ دار بھی خدا ہی کو ٹھہراتے ہیں کہ جو کچھ دنیا میں ہو رہا ہے جب خدا کی مرضی سے ہو رہا ہے، تو پھر جو حادثہ ہوتا ہے، جو نقصان ہوتا ہے، جو بھی دنیا میں ایول ایکٹ ہے، وہ خدا کی مرضی سے ہوتا ہے، خدا کو ذمہ دار ٹھہرا دیتے ہیں۔ کوئی مرتا ہے تو خدا کی مرضی سے، کوئی بیمار ہوتا ہے تو خدا کی مرضی سے، کوئی بم بلاسٹ ہوتا ہے تو خدا کی مرضی سے، کوئی ظلم ہوتا ہے تو خدا کی مرضی سے۔ ایسے لوگ ہیں جو سوچتے ہیں یہ ساری برائیاں جو دنیا میں موجود ہیں، سارے دکھ، ساری مصیبتیں جو اس دنیا میں ہم دیکھتے یا ہم پر گزرتی ہیں، وہ خدا کی مرضی سے آتی ہیں، سو خدا ذمہ دار ہے ان سارے معاملات کا۔ اکثر یہ سمجھا جاتا ہے کہ خدا کی مرضی کہنا اور لکھنا بہت آسان ہے، لیکن اسے سمجھنا اور قبول کرنا بہت مشکل۔ बहुत आसान होता है किसी को ये कह देना, भाई बहन अजीज, बेटा बेटी बुजुर्ग, ऐ दोस्त, खुदा की मर्जी ऐसी थी, इसे कबूल कर लो। आसान होता है कहना, या किसी को लिख के भेज देना कि यही खुदा की मर्जी थी, इसे खुदा की मर्जी जान के कबूल कीजिए, हम खुदा की मर्जी और इरादे से लड़ नहीं सकते। लेकिन इसे समझना और कबूल करना मुश्किल होता है। आमतौर पे हम यही समझते हैं, किसी को कहना कि इसमें खुदा की मर्जी ही ऐसी थी आसान है, लेकिन अपनी जिंदगी में खुदा की मर्जी समझकर चीजों को कबूल करना, वाकयात को कबूल करना बड़ा मुश्किल होता है। एक तो यह पहलू रहा कि खुदा की मर्जी को समझना और उसे कबूल करना मुश्किल समझा जाता है, और दूसरा पहलू यह है कि हम खुदा की मर्जी को नहीं समझ सकते क्योंकि खुदा बहुत बड़ा है, वो लामहदूद है, वो क्या सोचता है हमें इसका कैसे पता चलेगा। इसलिए खुदा की मर्जी जानना और उसे समझना और फिर उसे कबूल कर लेना, ये हमारे लिए मुश्किल ठहरता है, क्योंकि हम खुदा को पूरे तौर पर नहीं जानते तो उसकी मर्जी कैसे जानेंगे, क्योंकि खुदा माजी, हाल और मुस्तकबिल को पूरे तौर पर जानता है। जबकि हम ये सलाहियत नहीं रखते, हम माजी, हाल और मुस्तकबिल को नहीं जानते, हमें नहीं मालूम कि क्या होने वाला है या हमसे पहले क्या वाकई हो चुका है, खुदा जानता है। और खुदा की मर्जी माजी, हाल और मुस्तकबिल को सामने रख के कायम होती है और पूरी होती है। इसलिए हम कुली तौर पर खुदा की मर्जी को समझ नहीं सकते, उसे कबूल नहीं कर सकते। सो दोनों पहलुओं से यह समझा जाता है कि खुदा की मर्जी समझना और उसे कबूल करना मुश्किल है। ये तो थे अमूमी रवैये, लेकिन हम खुदा के कलाम में से देखें कि खुदा की मर्जी की अहमियत क्या है। बाइबल बताती है कि खुदा ने सब कुछ अपनी मर्जी से बनाया है, किसी ने मजबूर नहीं किया, खुदा को किसी ने ऑर्डर नहीं दिया था कि कायनात बनाए। और जबूर 135 में लिखा है, उसने जैसा चाहा बना दिया। और समुएल की दूसरी किताब बाब नंबर 7 और 21 आयत में लिखा है कि उसने अपनी मर्जी से बड़े बड़े काम किए हैं। कोई खुदा को मजबूर नहीं करता, ना कर सकता है कि तू ऐसे ऐसे काम कर। खुदा ने सब कुछ अपनी मर्जी से बनाया है, यह उसकी अहमियत है। खुदा कायनात को अपनी मर्जी से बनाता और संभालता है। जब हम कायनात का हिस्सा हैं तो ये हमारे लिए अहम है। खुदा की मर्जी हमारे लिए अहम ठहरती है क्योंकि उसने सब कुछ अपनी मर्जी से बनाया है, और खुदा खुद चाहता है कि पूरी कायनात और बिलखसूस इंसान, उसके लोग उसकी मर्जी पर चले। जो कुछ साइंसदान बनाते हैं, जो कुछ इंजीनियर्स बनाते हैं, वो अपनी प्रोडक्ट, अपनी ऐजाद, अपनी इन्वेंशन, अपनी क्रिएशन के साथ मैनुअल्स बनाते हैं, हिदायत का किताबचा बनाते हैं। जो लोग उन चीजों को, उन गैजेट्स को, उस मशीनरी को या उस चीज को यूज करेंगे, उनकी रहनुमाई के लिए बुकलेट बनाए जाते हैं ताकि वो उससे बेहतर तौर पे इस्तेमाल कर सके, क्योंकि बनाने वाले को पता है किस मकसद के लिए बनाई है और किस तरह से काम में आएगी। खुदा ने अपनी मर्जी कायनात में रखी है और वो चाहता है कि सूरज और चांद और सितारे और जमीन और आसमान और फरिश्ते और तमाम जमादात और नबातात और हैवानात और इंसान, सब यानी तमाम मखलूकात खुदा की मर्जी के मुताबिक चलें ताकि यह दुनिया खूबसूरती से चलती रहे, इसका अच्छा इंतजाम चलता रहे। खुदा ने इरादा किया, मैं इंसानों को मुकरर करूंगा कि वो मेरी मर्जी पूरी करें। बादशाह खुदा ने मुकरर किए, मेरी मर्जी पूरी करें। काहिनों के बारे में खुदा कहता है कि मैं उन्हें منتخب کروں گا، انہیں چنوں گا، انہیں مقرر کروں گا کہ میری مرضی پوری کریں۔ خدا نے شاہ فارس خورس کے بارے میں کہا کہ میں نے اسے چنا ہے اور اسے مسا بھی کیا ہے تاکہ وہ میری مرضی پوری کرے۔ خدا چاہتا ہے نہ صرف پوری کائنات بلکہ ہر انسان خدا کی مرضی پر چلے، اس لیے خدا کی مرضی کے بارے سیکھنا اہم ہے، اور جو خدا کی مرضی پر چلتے ہیں وہ ابد تک قائم رہیں گے۔ بہت سی برکتیں ہیں جو خدا کے کلام میں لکھی ہوئی ہیں، بہت سے فضائل ہیں جو خدا کے کلام میں درج ہیں ان لوگوں کی بابت جو خدا کی مرضی پر چلتے ہیں۔ سب سے بڑی بات یہ ہے کہ وہ ابد تک قائم رہیں گے جو خدا کی مرضی پر چلتے ہیں۔ سو کتنا اہم ہے یہ، اگر ہم چاہتے ہیں کہ ہم خدا کی حضوری میں، خدا کے جلال میں، خدا کی بادشاہی میں ہمیشہ ہمیشہ کے لیے جئیں، تو ہمارے لیے خدا کی مرضی جاننا، سمجھنا، قبول کرنا اور اس پر عمل کرنا ضروری ہے۔ یہ ہے اہمیت خدا کی مرضی کی، اور خدا کی مرضی بری نہیں ہے، خدا کی مرضی ہمارے خلاف نہیں ہے، خدا کی مرضی ناقص اور بیکار نہیں ہے، خدا کی مرضی نیک ہے، خدا کی مرضی پسندیدہ ہے، اور خدا کی مرضی کامل ہے، کوئی نقص نہیں ہوتا، کوئی خرابی نہیں خدا کی مرضی میں، خدا کی مرضی بہترین ہے۔ ہماری مرضیاں ناقص ہوتی ہیں، ناکامل ہوتی ہیں، ناپسندیدہ ہو سکتی ہیں، لیکن خدا کی مرضی بہترین ہے۔ اور بائبل میں جن کا ذکر ہے وہ ایماندار خدا کی مرضی جاننے کی خواہش رکھتے تھے۔ سلاطین کی پہلی کتاب 22 باب اور 5 آیت، یہوسفت شاہ یہودا خدا کی مرضی جاننے کا خواہش مند دکھائی دیتا ہے۔ زبور 143 میں 10 آیت میں زبور نویس چاہتا ہے کہ خدا اسے سکھائے کہ اس کی مرضی کیا ہے تاکہ وہ اس پر عمل کر سکے۔ یہ خواہش انسانوں میں رہی، ایمانداروں میں یہ خواہش رہی کہ ہم خدا کی مرضی جانیں تاکہ اس پر عمل کر سکے۔ ہمارے لیے بھی اہم ہے خدا کی مرضی کی بابت سیکھنا، کیونکہ یہ ایمانداروں کا شیوا رہا ہے خدا کی مرضی جاننا۔ ہر ایک ایماندار کو چاہیے کہ خدا کی مرضی معلوم کرے اور سمجھے۔ پولس رسول کی معرفت روح القدس نے یہ بات سکھائی، اور خدا کی نیک پسندیدہ اور کامل مرضی تجربے سے معلوم کرتے رہو، اور پولس رسول سکھاتے ہیں افسیوں 5 باب اور آیت نمبر 17 میں کہ ہمیں خدا کی مرضی کو سمجھنا ہے، ضروری ہے، اہم ہے خدا کی مرضی ہم سبوں کے لیے جو یہ دعویٰ کرتے ہیں، جو یہ سمجھتے ہیں کہ ہم خدا کے ایماندار لوگ ہیں، ہم خدا کے بیٹے اور بیٹیاں ہیں، ہم مسیح کے پیروکار ہیں۔ ہمارے لیے ضروری ہے یہ جاننا، یہ سمجھنا خدا کی مرضی ہے کیا۔ خدا کی مرضی معلوم کریں اور اسے سمجھنے کی کوشش کریں۔ خدا کی مرضی معلوم کر لینا اور سمجھ لینا ایک مرحلہ ہے، لیکن اس سے اگلا مرحلہ یہ ہے کہ اس کی مرضی قبول کی جائے اور اسے پورا کیا جائے۔ اعمال کی کتاب 21 باب میں پولوس رسول کی بابت نبوت کی جاتی ہے، خدا کی مرضی بتائی جاتی ہے کہ وہ یروشلم میں بھیجا جائے گا اور پھر وہاں اسے باندھا جائے گا اور اسے مارا جائے گا، اور کلیسیا چاہتی ہے کہ نہ جائے وہاں تاکہ وہ دکھ نہ اٹھائے۔ لیکن پولوس رسول یہ کہتے ہیں کہ یہ مار کھانا اور دکھ سہنا تو چھوٹی بات ہے، میں تو جان دینے کو تیار ہوں، جب خدا کی مرضی یہ ہے تو میں تیار ہوں، میں قبول کرتا ہوں۔ اور پھر کلیسیا بھی اسے خدا کی مرضی جان کر قبول کر لیتی ہے۔ افسیوں باب نمبر 6 ہے اور آیت نمبر 6، اور آدمیوں کو خوش کرنے والوں کی طرح دکھاوے کے لیے خدمت نہ کرو، بلکہ مسیح کے بندوں کی طرح دل سے خدا کی مرضی پوری کرو۔ हम अपने अपने हिस्से का काम, अपनी मेहनतें, अपनी ड्यूटी, अपने फ्राइज, अपनी जॉब, अपना बिजनेस ये समझ कर करें कि हम खुदा की मर्जी पूरी कर रहे हैं, खुदा की मर्जी कबूल करें चाहे हमें उसमें तकलीफ क्यों ना हो। तो जरूरी है खुदा की मर्जी को कबूल करना और उससे पूरा करना। अहम बातें हैं ये। खुदा की मर्जी खुदा के लिए अहम है क्योंकि उसने सब कुछ अपनी मर्जी से बनाया और सब चीजों में वो चाहता है कि उसकी मर्जी पूरी हो। ईमानदारों की ये ख्वाहिश रही कि खुदा की मर्जी जाने और उसे पूरा करें। हम मसीहियों के लिए भी जरूरी है कि हम खुदा की मर्जी जानें, समझें, कबूल करें और उस पर अमल करें। खुदा की मर्जी कई तरह की है और बाइबल इसमें हमें सिखाएगी कि खुदा की मर्जी कितनी तरह की है। पहली किस्म खुदा की मर्जी की, खुदा की अटल मर्जी जिसमें कभी तब्दीली नहीं हो सकती। खुदा ने कहा रोशनी हो जा, मुमकिन नहीं था कि अंधेरा रहता, रोशनी हो गई। खुदा ने चाहा कायनात बनाए, कोई रोक ना सका, ना कोई रोक सकता था। खुदा ने अपने बेटे को दुनिया में भेजा ताकि गुनाह में गिरे इंसान की निजात का बंदोबस्त करे, और खुदा का बर्रा जो दुनिया का गुनाह उठा ले जाता है, खुदा का बेटा इसलिए दुनिया में आया जहान का गुनाह उठा ले। कोई रोक नहीं सकता था यीशु को सलीब से। इबलीस भी जोर लगाता रहा कि यीशु को सलीब तक ना पहुंचने दे, लेकिन रोक ना सका। खुदा की मर्जी थी कि खुदा का बेटा इंसान बन के दुख उठाए और तमाम जहान के लिए अपनी जान दे दे। कोई उसमें तब्दीली नहीं हो सकती थी। बदन की हालत में खुदावंद यीशु मसीह जब दुख सहता है गतसमनी बाग में, सवाल किया, हो सके तो ये प्याला मुझसे टल जाए तो भी मेरी नहीं बल्कि तेरी मर्जी पूरी हो। उसमें कोई तब्दीली नहीं आ सकती थी क्योंकि मर्जी यह थी कि यीशु सलीब पर चढ़ाया जाए। यीशु ने खुद कहा था कि जरूर है कि इब्ने आदम यरूशलम में गैर कौमों के हाथ हवाले किया जाए और ऊंचे पर चढ़ाया जाए। ये पहली किस्म है खुदा की मर्जी की और ये सिर्फ खुदा खुद अंजाम देता है। खुदा किसी पे नहीं छोड़ता ऐसे काम जो खुदा की अटल मर्जी है। दूसरी किस्म खुदा की मर्जी की है ऐसी मर्जी जिसमें इंसानों को मानने या ना मानने की आजादी दी गई है। खुदा की मर्जी यह है कि हम इंसान आपस में मोहब्बत से रहें। अब यह हमारी मर्जी है कि हम मोहब्बत से रहें या ना रहें। खुदा ने अपनी मर्जी जाहिर कर दी, मेरी मर्जी यह है कि तुम चोरी ना करना। कितनी दुनिया है जो चोरी करती है। जितने भी हुक्म हैं खुदा के बाइबल मुकद्दस में, जितने हुक्म लिखे हुए हैं कि तुम ऐसा करना या ऐसा ना करना, ये सब खुदा की वो मर्जी है जो हम पर जाहिर हुई है, लेकिन उसमें हमें आजादी दी गई है। खुदा ने इंसानों को रोबोट्स की तरह नहीं बनाया कि रिमोट कंट्रोल के साथ उन्हें चलाता रहे। खुदा ने इंसान को आजाद मर्जी दी, खुदा ने फरिश्तों को आजाद मर्जी दी। इसीलिए एक तहाई फरिश्ते इबलीस के साथ मिल गए। इबलीस भी पहले फरिश्ता था, उसने भी अपनी मर्जी कर ली और खुदा से बगावत कर ली। एक तहाई फरिश्ते अपने साथ मिला लिए और फिर जमीन पर इंसानों को उसने बरगला लिया और हव्वा और आदम दोनों, और फिर उसके बाद पूरी नस्ल इंसानी आज के दिन तक हम सब अपनी मर्जी से, अपनी चॉइसेस के साथ खुदा की मर्जी रद्द करते हैं। एक मर्जी है जो कोई तब्दील नहीं कर सकता, उसमें खुदा ही सारा कुछ करता है। और दूसरी मर्जी यह है कि जो खुदा ने इंसानों को बता दी कि मैं ये चाहता हूं तुम इसके बारे में ये करो और ये ना करो, लेकिन इंसान को आजादी दे दी कि वो खुद चूज करे, खुद मुंतखिब करे कि वो क्या करता है। और तीसरी मर्जी पोशीदा मर्जी है खुदा की, द सीक्रेट विल ऑफ गॉड, जो खुदा के सिवा कोई नहीं जानता। استثناء 29 باب اور 29 آیت میں لکھا ہے غیب کا مالک تو خداوند ہمارا خدا ہی ہے، پر جو باتیں ظاہر کی گئی ہیں وہ ہمیشہ تک ہمارے اور ہماری اولاد کے لیے ہیں تاکہ ہم اس شریعت کی سب باتوں پر عمل کریں۔ کچھ باتیں ایسی ہیں جو غیب کی ہیں، وہ خدا جانتا ہے۔ اور اعمال پہلا باب اور 7 آیت میں خداوند یسوع مسیح کے الفاظ ہیں کہ ان وقتوں اور میعادوں کا جاننا جنہیں خدا نے صرف اپنے علم میں رکھا ہے تمہارا کام نہیں ہے۔ کچھ کام، کچھ فیصلے، کچھ منصوبے ایسے ہیں، کوئی باتیں ایسی ہیں جو خدا نے ابھی تک کائنات میں کسی پر ظاہر نہیں کی، صرف خدا کو خود کو ہی معلوم ہے۔ جو باتیں ابھی تک خدا نے ظاہر نہیں کی، ہمیں ان کی بابت زیادہ سوچنے اور بحث کرنے کی، آرگیو کرنے کی ضرورت نہیں ہے۔ ہمیں بڑی احتیاط کرنی چاہیے۔ جو باتیں خدا نے اپنے علم میں پوشیدہ رکھ چھوڑی ہیں، ہمیں ان کے بارے میں دعویٰ کرنے کی ضرورت نہیں ہے۔ خدا کی مرضی کیا ہے؟ کچھ باتیں ہیں جو خدا نے ظاہر کر دی ہیں، ہم ان تک رہیں۔ جو بھی ظاہر نہیں کی، ہم ان کے بارے میں دعوے نہ کریں کہ خدا ایسا کرے گا یا ہم ایسا کر کے دکھا دیں گے۔ خوف میں رہنا چاہیے۔ اب خدا کی مرضی کیسے معلوم کریں؟ یہ ہمارے لیے سب سے زیادہ ضروری سوال ہے۔ بھئی ٹھیک ہے، خدا کی مرضی ہے، ہم قبول کرتے ہیں کہ خدا مالک ہے، اس کو اختیار حاصل ہے کہ اس کی مرضی چلے، لیکن اس کی مرضی ہے کیا؟ میری بابت، میرے خاندان کی بابت، میرے کاروبار کے لیے، میرے معاملات کے لیے، میرے سارے کاموں میں خدا کی مرضی کیا ہے؟ میں کیسے معلوم کروں خدا کی مرضی؟ سو خدا کے کلام میں سے کچھ ہمیں ہدایات ملتی ہیں کہ ہم خدا کی مرضی کیسے معلوم کر سکتے ہیں۔ پہلی بات، دعا اور روزے میں ٹھہر کر خدا سے بات چیت کے ذریعے خدا سے بات کریں کہ خداوند، میں زندگی کے سارے معاملات کو پیچھے چھوڑ کر، اپنے بدن، جان اور روح کی دیگر خوشیوں کو پیچھے چھوڑ کر، اپنی لذتوں اور اپنی چوائسز کو پیچھے چھوڑ کر، بالکل تیرے حضور میں تیری طرف کان لگائے، تیری طرف دل لگائے، تیری طرف سوچ لگائے، تیری حضوری میں بیٹھا ہوا ہوں، بیٹھی ہوئی ہوں تجھ سے بات کرنے کے لیے کہ اس معاملے میں تیری مرضی کیا ہے۔ عزرا کی کتاب میں 8 باب ہے اور 21 آیت میں اعلان کیا گیا، روزے میں ٹھہر کر آؤ ہم خدا سے اپنے اور اپنی اولاد کی بابت سیدھی راہ طلب کریں، خدا سے پوچھیں خداوند تو کیا چاہتا ہے، تیری کیا مرضی ہے میرے لیے، میرے بچوں کے لیے، میرے خاندان کے لیے، میرے مستقبل کے لیے، تیری کیا مرضی ہے۔ اور اعمال 13 باب ہے 2 سے 3 آیت، کلیسیا روزے میں ٹھہر کر دعا کر رہی تھی، روح القدس نے روزوں اور دعاؤں کا جواب دیا اور ان سے کہا کہ پولوس اور برنباس کو مخصوص کر کے بھیج دو۔ جواب مل گیا، تم کیا چاہتے تھے کہ خداوند ہم کیا کریں؟ ہم دعا کر رہے ہیں، روزوں میں ٹھہر کر دعا کر رہے ہیں، وہاں روزہ نہیں، روزوں میں ٹھہر کر، یعنی ہو سکتا ہے کہ وہ کئی دن سے روزے رکھ رہے ہوں۔ کلیسیا مل کر روزے میں ٹھہر کر دعا کر رہی تھی خدا کی مرضی جاننے کے لیے، اور خدا نے کہا کہ میرے لیے ان دو اشخاص کو مخصوص کر دو اور انہیں بھیج دو۔ سو ہم خدا کی مرضی اپنی زندگی میں، اپنے خاندان کی زندگی میں، اپنے کاروبار میں، اپنے سارے معاملات میں خدا کی مرضی جاننے کے لیے سب سے پہلے خدا کے حضور آئیں، دعا اور روزے میں ٹھہریں، خدا سے بات کریں، خدا سے منت کریں، اے خدا تو اپنی مرضی مجھ پر ظاہر کر۔ خدا ضرور ظاہر کرے گا، خدا کے اپنے طریقے ہیں، وہ ضرور کچھ نہ کچھ آپ کو ایسا نشان دے گا، ایسی بات کرے گا آپ سے کہ آپ سمجھ جاؤ گے کہ خدا کی مرضی کیا ہے۔ سو دعا اور روزے میں ٹھہر کر خدا سے بات چیت کریں، बातचीत कन्वर्सेशन मैंने इसलिए लिखा क्योंकि दुआ आम तौर पर हम ये करते हैं कि जी बोल दिया और दुआ हो गई। हम खुदा की आवाज सुनने का वक्त देते ही नहीं। हम दुआ करके उठ के चले जाते हैं और जब खुदा बात करने लगता है हम कहीं और जा चुके होते हैं। खुदा की तरफ से तो जवाब हम सुनते ही नहीं है। हमने समझा हुआ है कि हमारी दुआएं रेडियो की तरह खुदा के पास पहुंच जाएं और खुदा सिर्फ सुनता रहे और उसका जवाब हम तक ना आए। हमारी दुआएं टेलीफोनिक टॉक होनी चाहिए, फोन पे बात करने के जैसी होनी चाहिए कि एक शख्स बात करता है फिर दूसरा जवाब देता है, फिर बात होती है फिर सामने वाला जवाब देता है। हम गुफ्तगू रखें, बातचीत रखें खुदा के साथ, खुदा से कहें मेरी ये परेशानी है, मुश्किल है, मैं क्या करूं, और फिर खुदा को वक्त दें कि वो बात करें, खुदा को बात करने का मौका दें। दुआ में रोजे में ठहरें, खुदा से मर्जी दरियाफ्त करें, खुदा जरूर अपनी मर्जी जाहिर करेगा। और खुदा के कलाम यानी बाइबल मुकद्दस के जरिए हम खुदा की मर्जी मालूम कर सकते हैं। खुदा की मर्जी किताब मुकद्दस में से अपने लिए तलाश करें, मैं क्या करूं, मैं इस मामले को किस तरह से सुलझाऊं। खुदा के कलाम में से पढ़ें ऐसे वाकयात और वो सारे मामलात के जो आपके मामले से मिलते जुलते हैं, आप उन मिसालों को सामने रखें कि ऐसे हालात में नबियों ने क्या किया, रसूलों ने क्या किया, यसु ने क्या किया, या दूसरे ईमानदारों ने क्या किया। तो जिन मामलात में, जिन बातों में बाइबल मुकद्दस में क्लियर तालीम मिलती है उसमें खुदा की मर्जी शामिल है। सो उसमें ये मत कहें कि मुझे खुदा की मर्जी का पता नहीं है मैं क्या करूं। बाइबल उन मामलात में क्लियर है, बाइबल में से खुदा की मर्जी मालूम कर लीजिए और खुदा के खादमों के जरिए आप खुदा की मर्जी मालूम कर सकते हैं। जैसे यहोशुआ शाह यहूदा ने खुदा की मर्जी मालूम करने के लिए कहा कि कोई खुदा का नबी बुलाओ, मैं उससे पूछूं। सलातीन की पहली किताब 22वें बाब में मिकाया नबी को बुलाया गया, और फिर सलातीन की दूसरी किताब 30वें बाब में अलीशा नबी से गुजारिश की गई कि तू खुदा की मर्जी हम पर जाहिर कर। दो अलग वाकयात, दो अलग नबी, लेकिन शख्स एक यहोशुआ बादशाह, वो चाहता था खुदा की मर्जी पूरी हो, वो तलाश में था और वो खुदा के खादिमों से पूछता है। हम भी मसीही ईमानदार अपनी अपनी कलीसिया के पासवानों से राबता रखें बजाय इसके कि हम किसी दूसरे पासवान या खुदा के किसी और खादम से राबता करें और उससे कहें कि मेरी जिंदगी के मामलात के लिए तुम बता मैं इस मामले में क्या करूं, खुदा की क्या मर्जी है। बल्कि आप अपनी कलीसिया के पासवान से राबता करें, पहले आप खुद दुआ और रोजे में ठहरें, खुदावंद तेरी मर्जी हम पर जाहिर हो, फिर खुदा के कलाम में से देखें कि इन मामलात में खुदा का कलाम हमें क्या सिखा रहा है, और फिर अगर आपके समझने में मुश्किल है तो आप खुदा के खादम के पास जाएं, उससे राबता करें, उससे कहें कि तू हम पर खुदा की मर्जी जाहिर कर, हमारा ये मामला है और इसमें हम क्या करें। हम खुदा की मर्जी मालूम करना चाहें, दुआ करें, रोजे में ठहरें, खुदा का कलाम पढ़ें, खुदा के खादमों से राबता करें, और अगर फैसला बहुत मुश्किल लगे, इंतखाब मुश्किल हो जाए कि यह किया जाए या ना किया जाए, तो कुरा डाल लीजिए। अमसाल 16वें बाब में लिखा हुआ है कुर्रे की बाबत, कुर्रा गोद में डाला जाता है पर उसका सारा इंतजाम खुदावंद की तरफ से है। यूना पहला बाब 7वीं आयत, कुरा डालते हैं कि देखें कि किसकी वजह से ये अजाब, ये मुसीबत हम पर है, तो यूना के नाम ही कुरा निकलता है, दुरुस्त निकलता है। फिर अमाल पहला बाब है 24वीं से 26वीं आयात में, जब यहूदा इस्करियोती की जगह 12वां रसूल मुकरर करने के लिए दुआ की जाती है, खुदा तू सब दिलों का हाल जानता है, तू चुन के किसे तूने चुना है कि उस 12वें की जगह ले ले, और फिर दो लोगों के नाम रखे जाते हैं और उसमें से कुरा डाला जाता है और खुदा उससे चुन लेता है और वो 12वां रसूल ठहरता है। आप कुरा डाल सकते हैं लेकिन दुआ रोजे के बाद। आप ये मत करें کہ چلو جی ابھی فیصلہ کرنا تو کرا ڈال لیں، یہ تو امیجیٹلی خدا کو بیچ میں لائے بغیر آپ نے کیا ہے۔ آپ دعا روزے میں پہلے ٹھہریں، خداوند اپنی مرضی ظاہر کر، اور پھر خدا سے کہیں کہ کرا ڈال رہے ہیں، یہ معاملات ہیں، ان میں سے ہم کیا کام کریں، کیا تیری مرضی ہے، پھر کرا ڈالیے خدا کی مرضی معلوم کرنے کے لیے۔ اور پھر خدا سے آپ نشان مانگ سکتے۔ پیدائش 24 باب ہے، ابراہام کا نوکر الیعزر جاتا ہے اسحاق کے لیے بیوی تلاش کرنے کو، اور وہ خدا سے دعا کرتا ہے، خدا جب میں اس کنویں پر آ گیا ہوں، جو لڑکی یہاں آئے اور میں اس سے کہوں کہ تو مجھے پانی پلا اور وہ مجھے پلا دے، اور مجھے یہ بھی کہے کہ میں تیرے اونٹوں کو بھی پلا دیتی ہوں، تو یہ نشان ہوگا کہ وہی لڑکی تو نے چنی ہے اور میرا سفر تو نے مبارک کر دیا ہے۔ نشان مانگا، جدوں نے نشان مانگا خدا سے، قزات 6 باب میں، کہ میں بھیڑ کی اون کھلیان میں رکھ دوں گا، سو اگر اوس فقط اون ہی پر پڑے اور آس پاس کی زمین سوکھی رہے تو میں جان لوں گا کہ تو اپنے قول کے مطابق بنی اسرائیل کو میرے ہاتھوں کے وسیلے سے رہائی بخشے گا۔ خدا نے ایسا ہی کیا، پھر ریورس کر کے دوسری بار کہا، نہیں اب ایسا ہو جائے۔ خدا نے دوسری بار بھی ایسا کر دیا۔ نشان مانگی ہے، نشانوں سے خدا گھبراتا نہیں ہے، خدا انسلٹ فیل نہیں کرتا، بلکہ اپنے لوگوں کی درخواستیں پوری کرتا ہے۔ کچھ چیزیں یاد رکھنے کی ہیں، خدا کی مرضی ہمارے لیے بہترین ہے۔ کبھی یہ مت سوچئے کہ خدا کی مرضی میرے لیے ہے ہی بری، نہیں، خدا کی مرضی ہمارے لیے بہترین ہے، صرف ہمیں اس کا ادراک نہیں ہوتا، اس کا اندازہ نہیں ہوتا، وی ڈونٹ انڈرسٹینڈ دیٹ۔ خدا خود کہتا ہے کہ میں تمہارے بارے میں اپنے خیالات جانتا ہوں، وہ سلامتی کے ہیں، برائی کے نہیں۔ اور خدا کسی کی ہلاکت نہیں چاہتا، خدا نہیں چاہتا کہ لوگ ہلاک ہوں، لوگ پیرش ہوں، لوگ مریں، فنا ہوں۔ خدا کی مرضی ہمارے لیے بہترین ہے، اس کے خیالات ہمارے لیے سلامتی کے ہیں، پراسپیرٹی کے ہیں، اور خدا کی مرضی پر چلتے ہوئے ہمیں دکھ بھی اٹھانا پڑ سکتا ہے۔ پولس رسول کی مثال میں نے بتائی، وہ خدا کی مرضی پہ چل رہا ہے، خدا کی خدمت کر رہا ہے، اور نبوت ہوئی کہ تو یروشلم میں دکھ اٹھائے گا، تجھے مارا جائے گا، ستایا جائے گا، وہ قبول کرتا ہے، میں جاؤں گا، میں تو مرنے کو بھی تیار ہوں۔ اور پترس کے پہلے خط میں 3:16-18 آیت میں ہمیں ایمان کی وجہ سے، خدا پر ایمان رکھنے کی وجہ سے، مسیحی ہونے کی وجہ سے ہو سکتا ہے کہ لوگ دکھ دیں، مصیبتوں سے ہمیں گزرنا پڑے، کوئی پرواہ نہ کریں، کیونکہ وہ دکھ ہمارے ایمان کی وجہ سے آ رہے ہیں، ہماری سچائی کی وجہ سے آ رہے ہیں۔ خدا نہیں دے رہا، وہ لوگ دکھ دے رہے ہیں، لیکن خدا نے ہونے دیا کہ ہم ان دکھوں سے گزرے۔ خدا اجازت دے دیتا ہے کہ کوئی بات نہیں، یہ لوگ میرے ایمانداروں کو دکھ دینا چاہتے ہیں، چلو تم اپنا یہ شوق پورا کر لو، لیکن انجام کیا ہوتا ہے؟ واٹ از دا اینڈ پوائنٹ؟ وکٹری آف گاڈز پیپل، خدا کے لوگوں کی جیت ہوتی ہے، خدا کے لوگوں کو خدا اپنے جلال میں شامل کرتا ہے، انہیں فتح اور سربلندی دیتا ہے۔ سو خدا کی مرضی پر چلتے ہوئے ہمیں دکھ بھی اٹھانا پڑ سکتا ہے، ذہن میں رہے، لیکن اس کا انجام بہترین ہوگا، خوبصورت ہوگا، خوشحالی اور ترقی اور اقبال مندی اور سرفرازی، پراسپیرٹی اور وکٹری ہوگا۔ ہماری زندگی میں بہت سارے دکھ ہماری اپنی غلطیوں کی وجہ سے آتے ہیں۔ جب ہم خدا اور اس کی مرضی کو ناپسند کر دیتے ہیں تو خدا بھی ہمیں ناپسندیدہ عقل کے حوالے کر دیتا ہے، تاکہ نالائق حرکتیں کریں، گناہ کرنا شروع ہو جائیں، اور گناہوں میں ہمیں لطف آنا شروع ہو جاتا ہے۔ خدا ہمیں چھوڑ دیتا ہے، جاؤ یہ تمہاری مرضی ہے، میں نے تمہیں چھوڑ دیا، اب میں تمہیں روکوں گا نہیں، تمہیں ٹوکوں گا نہیں، بلکہ آخر میں تمہیں سزا دوں گا۔ یعقوب پہلے باب میں لکھا ہوا ہے کہ جب کوئی آزمایا جائے تو یہ نہ کہے کہ خدا کی طرف سے ہے اور خدا آزما رہا ہے، نہیں، ना खुदा बदी से आजमाया जाता है और ना इस तरह से वो आजमाता है। इंसान अपनी ख्वाहिशों में फंसकर गुनाह कर देता है। हमारी ख्वाहिशें गुनाहों को और फिर मौत को जन्म देती हैं। हमारी जिंदगी में मुसीबतें और दुख खुदा की मर्जी से नहीं, हम अपने कामों की वजह से दावत देकर बुलाते हैं। हमारी जिंदगी में बहुत सारी मुसीबतें हमारे अपने गलत कामों, गुनाहों, बदियों, नाराजगियों की वजह से आती हैं। हम ये मत समझे कि यह खुदा की मर्जी थी। खुदा ने हमें चॉइसेस दी हैं। खुदा ने अपनी एक मर्जी पर हमें इख्तियार दिया है कि तुम उसे मानो या ना मानो। जब हम नहीं मानते तो फिर उसका अंजाम हमें भुगतना है। खुदा की उसमें कोई गलती नहीं है। वो हम मुसीबतें सहेंगे अपनी चॉइसेस की वजह से, अपनी गलतियों की वजह से। खुदा का इसमें हम कोई कसूर नहीं निकाल सकते। अगर कोई शख्स अपने आप को बदी के कामों में शामिल कर ले, अपनी कमाई नाजायज कामों में उड़ाना शुरू कर दे, अपने बदन को ऐसी नापाक चीजों की लत में मुब्तला कर ले जो उसके बदन को बर्बाद कर दें, और उसका पैसा बर्बाद हो जाए, उसका कारोबार बर्बाद हो जाए, उसके रिश्ते बर्बाद हो जाएं, तो इसमें खुदा की क्या गलती है? खुदा की मर्जी ये नहीं थी। ये आपने चॉइसेस अपनाई हैं, ये आपकी चॉइसेस थी, आपकी मर्जी थी कि ऐसा हो। खुदा की मर्जी तो ये थी कि आप मेहनत करते, खुदा से प्यार करते, अपने खानदान से मोहब्बत करते, अपने जिस्म से मोहब्बत रखते। ये खुदा की हैकल है। जो इसे बर्बाद करता है खुदा उसे बर्बाद कर देता है। तो हम अपनी चॉइसेस से गलत फैसले करते हैं और फिर अंजाम भुगतते हैं। इसमें खुदा की मर्जी नहीं होती, और हमें खुदा की मर्जी की तकमील के लिए अपना किरदार अदा करना है। खुदा चाहता है उसकी मर्जी पूरी हो, उसकी मर्जी के पूरा करने में हमें अपना किरदार अदा करना है। यर्मिया 29वां बाब 11वीं से 12वीं आयत, खुदा ने कहा, मेरे ख्यालात तो सलामती के हैं, बुराई के नहीं। तुम मुझे पुकारोगे तो मैं सुनूंगा और जवाब दूंगा। बुलाओगे जब अपने मामलात में मुझे शामिल करोगे तो मैं शामिल हो जाऊंगा। हमारा किरदार रहता है खुदा को शामिल करना, खुदा से दरख्वास्त करना, खुदा को पुकारना। यूहन्ना 3 बाब और 16वीं आयत है, खुदा ने दुनिया से ऐसी मोहब्बत रखी कि उसने अपना इकलौता बेटा बख्श दिया ताकि जो कोई उस पर ईमान लाए। तो ईमान लाना हमारा काम है, यह हमारा फर्ज है कि हम ईमान लाएं खुदा के बेटे पर, उस निजात को पाने के लिए जो उसके बेटे के वसीले हमें अता हुई है। हम ईमान लाएं, हम अपना किरदार अदा करें। यूहन्ना बाब नंबर 6 है और 40वीं आयत में लिखा है, क्योंकि मेरे बाप की मर्जी ये है कि जो कोई बेटे को देखे और उस पर ईमान लाए हमेशा की जिंदगी पाए, और मैं उसे आखिरी दिन फिर जिंदा करूंगा। ईमान लाना यस्सु पर हमारा काम है। यस्सु मसीह के बगैर हम खुदा के पास नहीं जा सकते, खुदा को देख नहीं सकते, खुदा को जान नहीं सकते, खुदा के साथ रिश्ता हमारा कायम नहीं हो सकता, हमें निजात नहीं मिल सकती, हमें हमेशा की जिंदगी नहीं मिल सकती। यस्सु मसीह पर ईमान लाना हमारा काम है, यह हमारा काम है। हम कुछ और नहीं कर सकते। हम खुदा को पुकारें, हम खुदा से दरख्वास्त करें, हम उसके बेटे पर ईमान लाएं और कोशिश करें तजर्बे से कि खुदा की मर्जी मालूम करते रहें। हर रोज खुदा की मर्जी मालूम करते रहें। खुदा मदद आज के दिन में बहुत से काम करने हैं, लेकिन जो तेरी मर्जी है उन राहों पर मुझे ले चल। जो काम तू चाहता है मैं करूं उनके करने की तरफ मेरी रहनुमाई भी कर और मेरी मदद भी कर। हर रोज हम तजर्बे से खुदा की मर्जी मालूम करते रहें। हमें अपना किरदार अदा करना है, खुदा को पुकारना है, खुदा के पास जाना, उससे रफाकत रखनी है, उसके बेटे पर ईमान लाना है, और उसके बेटे के वसीले हमें खुदा की मर्जी मालूम हो सकती है, और हम हर रोज खुदा की मर्जी तजर्बे से मालूम करते रहें।